نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واذا طلقتم النساء فبلغن اجلهن فلا تعذلوهن ان ينكحن ازواجهن اذا تراضوا بينهم بالمعروف ذلك يوعظ به من كان منكم يؤمن بالله واليوم الاخر ذلكم ازكى لكم واطهر والله يعلم وانتم لا تعلمون صدق الله العظيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. پچھلی آیتوں میں آپ نے اگر یاد ہو تو طلاق کے مسائل ڈسکس ہو رہے تھے, کس طریقے سے دینا افضل بہتر ہے. افضل پتہ نہیں فقہ نے سے سنت لکھا ہے بہرحال, لیکن پسندیدہ چیز یہی ہے کہ یہ نہ ایسا عمل کیا جائے اور اس سے جتنا میکسیمم بچ سکے کوئی بندہ وہ بچے بہرحال. لیکن ایک مجبوراً کسی صورت میں اگر نہیں ہے گزارا تو اس کے حوالے سے یہ کنٹینیوشن ہی ہے. وَإِذَا طَلَّقْتُمُ النِّسَاء, نساء از پلورل فار امراۃن, کہتے ہیں ایک لڑکی کو یا ایک خاتون کو, اور نساء اس کا پلورل ہے, عورتیں اس سے مراد ہے, وہ سب عورتیں. آگے پوری سورۃ النساء اس انہیں کے اوپر, پھر اور دوسرے ان کے جو حقوق ہیں, ان کے جو وومنز رائٹس کے اوپر پوری آگے بھی ایک سورۃ آ رہی ہے, اور یہ چار پانچ رکوع اپنے الگ. تو اگر اچھا دیکھیں اس کو آپ اگر ٹرانسلیٹ کریں, وَإِذَا طَلَّقْتُمُ النِّسَاءَ فَبَلَغْنَ أَجَلَهُنَّ, بلغا کہتے ہیں پہنچ گئے, اور اجل کہتے ہیں ٹائم کو, پیریڈ جو متعین مدت ہے اس کو. تو اس کو پروناؤنس کو توڑ کے کرنے کی کوشش کریں, آپ کو سمجھ آئے گا کہ کیسے ہم نے جو اب تک پڑھ لیا الحمدللہ اس کے اندر ہی آپ سے پوری آیتیں انشاءاللہ ٹرانسلیٹ ہوں گی. جب
ویسے تو یہ جو 230 رکوع تھا وہ بھی اسی طرح سٹارٹ ہوا تھا.
جی
تک
جی 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 جی
یہ اجلہن تک سیم تھا.
جی جی جی
چینج ہو گیا.
جی 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 جی
وہی کانٹیکسٹ,
اسی کے کانٹیکسٹ میں, اسی کے اندر ہی, مطلب بہت باریک ڈیٹیلز اللہ تعالیٰ نے سبحانہ تعالیٰ ایک ایک اتنی زیادہ بیان فرمائی ہے تاکہ کوئی کنفیوژن نہ رہے. یہ اتنے امپورٹنٹ ایشوز اللہ کے نزدیک ہیں کہ سب کو واضح ہو, کوئی یہ نہ بولے یہ قرآن میں نہیں ہے, یہ ہمیں نہیں معلوم تھا, قرآن میں صاف صاف آ گیا. دیکھیں طلق تم سب سے پہلے آیا میل پروناؤن, اور سیکنڈ پرسن حاضر, یعنی اب اللہ خطاب کر رہے ہیں مردوں سے کہ تم سب مرد, جب تم سب مردوں میں سے کوئی طلاق دے دے عورتوں کو, یعنی اپنی عورتوں کو ظاہر مراد ہے. اور پھر وہ فبلغا, بلغا کہتے ہیں پہنچنے کو, اجل کہتے ہیں ٹائم کو, اجلہن, بلغنا اجلہن اگین آ رہا ہے, وہ سب عورتیں اس جو عدت کی مراد ہے وہ اس کو پہنچیں. پھر فلا تعذلوہن ان ینکحن ازواجہن اذا تراضوا بینہم بالمعروف, یہ بات یہ ہو رہی ہے کہ کسی کوئی بندہ ہے اس نے غصے میں آ کے, ٹھیک ہے کوئی کسی وجہ سے یا وہ فار وٹ ایور ریزن دونوں نے میوچل انڈرسٹینڈنگ سے ہو, جس وجہ سے بھی ہو, انہوں نے کہا کہ ہم ایک دوسرے کے ساتھ نہیں رہ سکتے, اس نے اس کو ایک طلاق دی اور فارغ کر دیا. لیکن عدت ہوتی ہے 3 مہینے, اور وہ 3 منتھس گزر گئے, جب اب کیا ہوا کہ آٹومیٹک طلاق ختم ہو گئی, وہ لڑکی آزاد ہے, وہ کسی دوسرے سے بھی نکاح کر سکتی ہے. لیکن پھر آفٹر دیٹ ان کی کوئی انڈرسٹینڈنگ ہوتی ہے اور وہ دوبارہ یہ ریئلائز کرتے ہیں کہ نہیں, ہمیں مثال کے طور پہ ان کے بچے ہیں فار ایگزامپل, یا جس وجہ سے بھی وہ ریکنسائل کرنے کی کوشش کرتے ہیں. کیونکہ عام طور سے یہ بہت میجر, آپ ہماری سوسائٹی کے اندر بھی ایشو دیکھیں گے کہ اگر وہ چاہ رہے بھی ہیں ریکنسائل کرنا تو آپ کے دوسرے جو کلچرل ایک خاندان والے ہوں گے, رشتہ دار ہوں گے, اصل بھڑکانے پہ وہ لگے ہوئے ہوں گے, اصل جو فساد کی جڑ ہوں گے وہ دوسرے ہوں گے. چاہے وہ دونوں کی آپس میں بن سکتی بھی ہوگی, ریکنسائل کی کوئی صورت بھی ہوگی, دوسرا ان کو پمپ کر رہا ہوگا یا ان کو یہ کہہ سکتے ہیں کہ برین واشنگ پہ لگا ہوگا یا فار واٹ ایور ریزن. اس لیے اتنا امپورٹنٹ ایشو تھا کہ اللہ نے یہاں بیان کیا یہ بات کہ اب اگر ایسا ہو رہا ہے اور وہ دونوں میوچولی انڈرسٹینڈنگ کے ساتھ اس بات اس نتیجے پر پہنچ رہے ہیں کہ ینکحن ازواجہن, یہ اس پرانے اپنے شوہر سے دوبارہ نکاح کر لے یہ عورت, کیونکہ اگر عدت کمپلیٹ ہو گئی ہے تو ایک طلاق ہوئی ہے لیکن نکاح دوبارہ ہو سکتا ہے ان دونوں کا, کیونکہ ان سے 3 نہیں دیا بھی اگر, تو پھر تعذلوہن, اگر وہ تم لوگ آپس میں پھر بیچ میں, یعنی وہ کہتے ہیں نا مامے نہ بنو, تم لوگ ان کو کرنے دو, یعنی اگر وہ ریکنسائل کرنا چاہ رہے ہیں ان کو کرنے دو, اذا ترازو بینہم بالمعروف، ہاں یہ ہے کہ وہ آپس میں ایک دوسرے سے راضی ہوں، بینہم بالمعروف، اچھائی ان کی نیت دونوں کی اگر اچھائی کی ہے اور ایک دوسرے سے ریکنسائل کرنا ہے تو ان کو کرنے دو. ذالک یعظ بہ من کان منکم یؤمن باللہ والیوم الاخر، یہ اس بندے کے لیے واعظ ہے، نصیحت ہے. اس واعظ یعظ کہتے ہیں واو عین ضا، واعظ سے نصیحت سے، یہ اس بندے کے لیے اس کے اندر نصیحت ہے تم لوگوں کے لیے. یؤمن باللہ والیوم، جو اللہ
پہ
اللہ پر اور آخرت پر ایمان رکھتا ہے. اور ذالک ازکا لکم و اطہر، ازکا کہتے ہیں پاک کرنے کو، تزکیہ بھی اسی سے لفظ نکلا ہے اور زکی بھی یہی اسی سے لفظ نکلا ہے، یہ تمہارے لیے پاکیزگی کی چیز ہے اور اطہر طاہر ہے. واللہ یعلم انتم لا تعلمون، اللہ وہ چیز جانتا ہے جو تم نہیں جانتے. اصل میں اس کے پیچھے بیک گراؤنڈ یہ تھا، اس کا شان نزول ان آیتوں کا، حضرت معقل بن یسار رضی اللہ تعالیٰ عنہ کی بہن کا کسی کے ساتھ نکاح ہوا، کسی بندے کے ساتھ، اور پھر اس نے بارہ غصے میں آ گیا کسی وجہ سے، اس کو ایک طلاق دے کے گھر بھیج دیا کہ جاؤ. اور پھر بعد میں ان دونوں نے، ان کی بہن نے اور دوسرے صحابی نے ریلائز کیا کہ ہم ایک دوسرے کے ساتھ دوبارہ نکاح کر لیتے ہیں، لیکن معقل بن یسار رضی اللہ عنہ کو یہ بات نہیں پسند آئی. انہوں نے ان کی، یعنی وہ ہوتا ہے نا ایک ایگو کا تھا مسئلہ، کہ نہیں، انہوں نے اس کو کہا کہ میں نے تمہارے کو ایک دفعہ اپنی بہن سے تمہارا نکاح کیا، اب تو میں کبھی زندگی میں نہیں کروں گا، اور ایسی کو انہوں نے قسم کھا لی، واللہ عالم یہ ایسے کچھ. اور یہی اسی طرح کا ایک واقعہ حضرت عبداللہ بن زید رضی اللہ عنہ کی ایک کسی کزن کے حوالے سے بھی آتا ہے، ان کی کوئی تھی، ان کے ساتھ بھی ایسا ہی ہوا کہ ایک طلاق دے کے ان کے شوہر نے ان کو گھر بھیج دیا، لیکن بعد میں جب وہ ریکنسائل کرنا چاہ رہے تھے تو ان کے اب یہ رشتہ دار ان کو کرنے نہیں دیتے تھے، تو اللہ نے آیتیں نازل کی کہ نہیں تم لوگ بیچ میں نہیں آؤ، اگر وہ کرنا چاہ رہے ہیں تو ان کو کرنے دو. اور ظاہر ہے صحابہ کا تو فوراً ان کا مزاج یہ تھا کہ جب اللہ کی آیت سامنے آ گئی تو بس انہوں نے اپنی قسم توڑی، اس قسم کا کفارہ دیا جو 10 مسکینوں کو کھانا کھلانا تھا. پیچھے دیکھیں اسی لیے قسم کے کفاروں کی بات 2 رکوع، 1.5 رکوع پہلے اسی لیے چل گئی کہ آگے یہ بات آنی تھی، قسم کا کفارہ کیا ہوگا اور کوئی توڑ دے تو کیا ہوگا. اور بہرحال انہوں نے یہ توڑی اپنی قسم، اور پھر دوبارہ فوراً ان سے نکاح خود کروایا جا کے.
اس صورت میں بھی دوبارہ پراپر نکاح ہوگا،
نکاح پراپر ہوگا جی، اور طلاق بائن کی صورت میں بھی نکاح ہوگا. میں نے آپ سے ایک چیز لاسٹ ٹائم شاید ذکر کی تھی، ایک صورت ہوتی ہے طلاق کی کہ اس نے ورڈ طلاق استعمال کیا، اور ایک صورت ہوتی ہے اس نے ورڈ طلاق کا یوز نہیں کیا لیکن اس کی انٹینشن طلاق دینے کی تھی، اور اس نے اس کو ایسے جس کو کہتے ہیں کہ مانوی انداز میں کسی ورڈز دوسرے استعمال کیے ہیں لیکن اس کا مقصد یہ طلاق ہے اور جاؤ تم یہاں سے، تو وہ طلاق بائن ہوتی ہے. اس صورت میں بھی نکاح پراپر ہونا ضروری ہوتا ہے، اور نکاح کے لیے پھر شرطیں ہیں کہ 2 نکاح گواہوں کا ہونا ضروری ہے مثال کے طور پہ.
لیکن جو ہم پہلے بات کر رہے تھے کہ 1, 2 کی اور 3 پہ ریکنسائل کر کے، اس کے لیے نہیں چاہیے.
3 کے لیے تو ریکنسائل ہو ہی نہیں سکتا نا، 3 دے دیں تو پھر تو ریکنسائل ہو ہی نہیں سکتا، 2 کے بعد ریکنسائل ہو سکتا ہے.
نکاح کی ضرورت
اس میں بھی ہے، ایک دے دی، یہ ایک میں بھی ہے، ایک دے دی کسی نے، ایک طلاق دے کے اس کو بولا بھائی میں تمہارے سے نہیں بن رہی ہے، اس نے اپنی بیوی کو طلاق دی اور بھیج دیا کر چلو بس اب ختم ہے. اب اس نے 1 مہینہ یا 2 مہینہ 3 مہینہ جو اس کی عدت کا ٹائم تھا، 3 تو اور وہ گزر گئے،
یہ تو گزرنے کے بعد، اگر وہ نہیں گزرے ہوتے اور وہ واپس
نہیں، نہیں نہیں اس میں تو نکاح نہیں ہے، اس میں نکاح ضروری نہیں ہے. نہیں نہیں ہاں اس میں نکاح نہیں ہے، وہ تو اس کو کہتے ہیں رجوع کرنا، وہ تو رجوع ہو رہا ہے ود ان دیٹ ٹائم پیریڈ.
یہ آپ پوسٹ کیوں کہہ رہے
ہیں؟ پوسٹ کیونکہ آگے آ رہے ہیں نا، فبلغنا اجلہن، ان کی جو ٹائم تھا نا پوسٹ وہ گزر گیا، جو اللہ نے 3 مہینے ان کو دیے تھے وہ گزر گئے. اچھا یہ طلاق کی بات میرے خیال ہے یہاں پہ ختم ہو رہی ہے، آگے پتہ نہیں آیت میں اور کوئی آ رہا ہے نہیں، لیکن آگے یہ پھر رضاعت کے حوالے سے، والوالدات یرضعن اولادہن حولین کاملین، عورتوں کے لیے ہے کہ وہ 2 مہینے تک اپنی اولاد کو دودھ پلائیں گی. لمن اراد ان یتم الرضاعۃ، اور وعلی المولود له رزقهن وکسوتهن بالمعروف. اور دیکھیں لفظ آ رہے مولود لہو، اللہ نے وعلی الوالد نہیں کہا، وعلی المولود لہو، یعنی کہ اس سے یہ پتہ چلتا ہے ایک تو کہ جو اولاد ہوتی ہے اس کا حق اصل باپ پر ہوتا ہے، اور باپ اس کا اصل ذمہ دار بھی ہوتا ہے، اور باپ کے نام سے ہی وہ اٹیچ بھی ہوتا ہے. لہو آ رہا ہے، لہا نہیں آ رہا، تو یہاں سے مراد ہے والد، جو اس کا باپ ہوگا وہ پھر اس اپنی بیوی کو، یا اپنی اگر بیوی نہیں بھی رہی طلاق دینے کے بعد مثال کے طور پہ اولاد ہوئی. کیونکہ ایک چیز میں نے شاید مینشن نہیں کی، عدت اگر کوئی اولاد ہونے کی صورت کے اندر، پھر جو عدت ہوتی ہے وہ اولاد کا ہونے تک ہوتی ہے، वो फिर महीनों का चक्कर थ्री मंथ्स का नहीं होता। तो उसका रिस्क हुन्ना उन औरतों का जो तमाम उसका खाना पीना है, किस्मत हुन्ना उनके कपड़े वपड़े और रहने का, ये सारा बंदोबस्त उस मर्द के ज़िम्मे है, ये उसके ऊपर लाजिम है उसकी टेक केयर करना, चाहे वो इवन तलाक भी हो चुकी है तो भी, लेकिन वो क्योंकि उसकी औलाद की टेक केयर कर रही है तो ये उसके बाप की ज़िम्मेदारी है। ला तुकल्लफ़ु नफ्सुन इल्ला वुसअहा, अल्लाह किसी भी नफ्स को उसकी वसअत से ज़्यादा उस पर बोझ नहीं डालता। अब देखें एक टेक्निकल नुक्ता देखें, यहाँ पे आ रहा है वसअहा, वसअहू नहीं आ रहा, ये हा क्यों आ रहा है? ला तुकल्लफ़ु नफ्सुन इल्ला वुसअहा,
ये तो नफ्स की वजह से।
जी बिल्कुल ऐसे ही है, ये नफ्स की वजह से,
मतलब उस नफ्स को, हाँ मोनस के कॉन्टेक्स्ट,
जी जी उसको कॉन्टेक्स्ट में लिया, बिल्कुल आप सही कह रहे हैं। और ला तुज़ार वालिदा तुम भी वलदिहा वला मौलूदुल लहू भी वलदिही, और कोई भी किसी बाप को उसकी औलाद की वजह से तकलीफ़ ना दे, और किसी पहले लफ्ज़ वालदा आ रहा है सॉरी, किसी माँ को उसकी औलाद की वजह से तकलीफ़ ना दे, यानी उसको मज़ीद बेकार का टॉर्मेंट करना ये जायज़ नहीं है, या इसी तरह कोई बाप को टॉर्मेंट करना ये भी जायज़ नहीं होगा फॉर वॉट एवर रीज़न्स। और वालल वारिसी मिसलु ज़ालिक, और इसी तरह से वारिस वरसा अगर कि उसका बाप फौत हो चुका है उस औलाद का, तो अब ये वरसा की बात हो रही है। इसके अंदर फिर फुका ने बहुत डिटेल में और भी मसाइल उलमा ने लिखे हैं, आप मारफुल कुरान में देखेंगे पता नहीं कितने पेज भरे हुए, लेकिन छोटी सी मोटी मोटी बात यही है, वारिस जो होगा मिसाल के तौर पर उसका औलाद का दादा है, अब उसके ऊपर ज़्यादा रिस्पॉन्सिबिलिटी है, ले आ रहे ना वह अलल अला कहते हैं, एक सॉर्ट ऑफ बोझ है उसके ऊपर कोई चीज़ है अला मिसलु ज़ालिक। इसी तरह ये जो सारा उन औरतों का उन बच्चों का टेक केयर करना है, अब ये वरसा के ज़िम्मे हैं जिनके वारिस हैं। और ये ख़ास तौर से इसमें दादा का जिक्र इसलिए आता है क्योंकि बाप और दादा जो होते हैं उनको जबरी विलायत हासिल होती है औलाद के ऊपर, और ये भी बल्कि उलमा ने लिखा है मिसाल के तौर पर एक बंदा फौत हो गया, अब जो उसका बाप है वो उसकी औलाद टेक्निकली औला दादा की विरासत में, अगर दूसरे उसके चाचा वाचा हैं तो उनको कोई हिस्सा नहीं मिलना चाहिए शरण जो कानून आगे आएंगे विरासत के। लेकिन इस आयत से उलमा ने इस्तदलाल किया है कि फिर उस दादा को चाहिए वो पहले अपनी ज़िंदगी में ही अपना जो मिसाल के तौर पे पोता है वो देख रहा है मेरे बेटे भी हैं, बेटे तो अपना खुद कफ़ील हैं, खा कमाने के काबिल हैं और सब कुछ है, तो अपने माल में से पहले ही अपनी जो ग्रैंड चिल्ड्रेन है उनको कुछ दे जाए, और बेशक वो अपनी औलाद को जो हिस्से में मिलना है उससे ज़्यादा दे जाए, उसको ये भी चाहिए। एक वैसे उलमा ने यहाँ पे इस आयत से इस्तदलाल ऐसे किया, फ़ैन अराद फ़िसाल तराज मिनुमा व तशावर फ़ला जुनाह अलैहिमा, और अगर ये इरादा करें कि दो साल ये ऊपर आ रहे हाउलैनी कामिलैनी वलवालदात युर्ज़िना औलादहुन्ना हाउलैनी कामिलैन, हाउल कहते हैं साल को, एक साल को, और हाउलैन दो साल, या नून हमने पढ़ा ना तस्नियाँ बनाने का, जो आपको अगर याद हो वाहिद और सिंगुलर टेंस तस्नियाँ दो का लिया इस्तेमाल होता था और फिर प्लूरल होता है, अहवाल जमा होगी इसकी, लेकिन यहाँ पे हाउलैन आ रहा है, हाउल हाउलैन दो मुराद है यहाँ पे, कामिलैन टू दो पूरे साल, ये अल्लाह ने डिटरमिन किया ये मुद्दत है रज़ात जिसमें साबित हो सकती है। तो बहरहाल लेकिन अगर वो म्यूचुअल कंसेंट से इन अरादा अगर वो इरादा ये कर रहे हैं कि फिसाल इसको छोड़ दो भाई दो साल की ज़रूरत नहीं है, किसी भी वजह से कोई मेडिकल रीजंस हैं कोई बीमारी का खदशा है जो भी, तराज मिन हुआ आपस में दोनों राज़ी हैं, तो तशावर मशवरे से निकला है वो आपस में एक दूसरे से मशवरा करने के बाद इस नतीजे पे पहुंचने के छोड़ दो तो फिर फला जुना हलीम उन दोनों पे कोई फिर हर्ज नहीं है। वैन अरत तुम अन तस्तरजो औलादकुम फला जुना अलैकुम इज़ा सल्लम तुम मा आतई तुम बिलमारूफ, और ये भी पॉसिबल है कि वो माँ अगर फिज़िकली इतनी फिट नहीं है या फॉर वट एवर रीज़न वो कोई उस ज़माने में भी जैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की के उस ज़माने में उनको वहाँ भेज दिया जाता था गाँव देहातों में, आपने वो बीबी हलीमा उनका रज़ी अल्लाह अन्हा उनका वाक़या सुना होगा जो उनके पास वो रज़ात के लिए वहाँ तशरीफ़ ले गए, तो अगर कोई उस ज़माने में भी था वो दूसरा बंदा कोई अरेंज कर लेता है तो वो भी बिल्कुल जायज़ है, बट उसको उसकी जो वेजेस जो भी होंगी मारूफ तरीके से वो दे, और अल्लाह से डरे वालमू वत्तकुल्ला वालमू अन्नल्लाह बिमा तअमलूना बसीर, अल्लाह हर चीज़ पर बसीर यानी तअमलून जो भी तुम अमल करते हो वो अल्लाह देख रहा है।
अब इन ये जो 232 onward 233 पे चले
जी जी
तलाक शुदा जोड़ों से ताल्लुक नहीं, ये सिर्फ
ये जनरल जनरल इसमें तो आम बात है चाहे तलाक शुदा है या नहीं है, लेकिन ये मसला तो पॉसिबल है ना फिर भी,
तो ये तो आम लोगों के लिए,
आम लोगों के लिए जनरल तलाक नहीं भी है तो भी ये एप्लीकेबल है आयतें, और तलाक शुदा है तो भी एप्लीकेबल है, दोनों सूरतों में ये वाली आयतें एप्लीकेबल हैं, ये सारी जो भी आ रही हैं।
माँ के अलावा बच्चे को कोई और दूध पिलाए ये अब तो नहीं होता, ये
हमारे ज़मानों में इतना हाँ कॉन्सेप्ट इसका नहीं है, लेकिन
उस अल्टरनेट मिल गई तो माँ खुद ही पिला रही होती है तो कब,
वही ना, तो आजकल तो ये लेकिन पॉसिबल तो है, ऐसा हो सकता है,
हो सकता है कि अब यूज़ नहीं होता है
ये इतना रिवाज, इसका आप कह सकते हैं कि नहीं है, लेकिन अरबों में ये आजकल भी है, आप अगर वहाँ जाएँ तो मिडल ईस्ट में उन कल्चर्स में ये कुछ ना कुछ लेवल पे आज भी है, बल्कि वहाँ तो मैंने एक मज़े की बात सुनी जो देखिए ये ऊपर आ रहा है हाउलइन ही कामलइन, मैंने इस पर एम्फोसिस किया, इसकी वजह ये है कि अगर 2 साल से कोई बड़ा बच्चा है उसको किसी औरत ने दूध पिला दिया तो उससे उसकी रजात साबित नहीं होगी, फिर इसका मतलब ये है इस आयत का, लेकिन अरबों के उसके अंदर वो लोग उनके अपने जो मुलाजमीन वगैरह होते हैं उनको भी फिर अगर पिला दें, उनका मानना ये होता है कि ये हमारा औलाद के हुक्म में आ गए तो इनसे पर्दा ज़रूरी नहीं है, जो रज़ाई बेटा होगा उससे पर्दा ज़रूरी नहीं होगा, जबकि यहाँ रहे हाउलइन ही कामलइन, 2 साल के अंदर अंदर सिर्फ साबित होगा, उससे ज़्यादा साबित नहीं होगा, इससे क्योंकि जो रज़ाई औलाद होती है उससे वो आपके सॉर्ट ऑफ महरम के हुक्म में आ जाएगा ना, फिर वो फिर उस महरम होगा उसके अपने रज़ाई बहन भाइयों से शादी जायज़ नहीं होगी, मिसाल के तौर पे वो सारे कानून एप्लीकेबल हो जाएंगे, इस वजह से ये इतनी इम्पोर्टेंस और इतनी एम्फेसिस के साथ इतनी डिटेल में यहाँ बयान हो रहा है। मैंने बल्कि देखा है, मैंने कई जानने वालों को मैंने ऐसे भी देखा है, मिसाल के तौर पे कोई आपस में सिबलिंग्स हैं, भाई बहन हैं, तो वो लोग एक दूसरे की औलाद को अगर जानबूझ इंटेंशनली वो दूध पिला दे उसकी माँ तो वो उसका रज़ाई बेटा बन गया, टेक्निकली वो उसकी मामी है मिसाल के तौर पे या चाची है, वो उसकी महरम नहीं है, लेकिन अगर उसने उसका दूध पी लिया वो उसकी महरम हो गई, वो उसका और महरम हो गया, और जितनी वो उसकी औलादें हैं वो उसकी सॉर्ट ऑफ बहन भाई के हुक्म में आ गए, अब उनके सबका महरम है, उन सब के लिए जो दूसरे मामलात हैं वो एप्लीकेबल हो जाएंगे, तो ऐसा मैंने देखा है होते हुए, करते हैं लोग ऐसे डेफिनेटली। अच्छा ये यहाँ पे बात है, अब ये विरासत का सॉर्ट ऑफ एक ब्रीफली बात है, वल्लज़ीना यतवफ़ूना मिनकुम व यज़रूना अज़वाजन यतरब्बसना बिअन्फुसिहिन्ना अरबअता अशहरिन व अशरा, अगर कोई बंदा मर जाता है, पहले इद्दत की बात हो रही थी कि कोई तलाक की बात हो रही थी, अब ये किसी मरने की बात हो रही है, यतवफ़ूना तुम में से कोई मर गया तो अब उसकी जो औरत होगी जो बीवी होगी अज़वाजहुन्ना उसको क्या चाहिए, यतरब्बसना बिअन्फुसिहिन्ना वो अपने आप को रोकेगी अरबअता अशहरिन व अशरा, अरबा कहते हैं 4 को और अशहुर कहते हैं महीने को मंथ को,
4 महीने 10 दिन
अशरन 10, अरबा तो सही है वाहिद इसनैन सलासा और अरबा 4 हो गया, खमसा सत्ता सवा समानिया और अशरा 10 हो गया, तो 4 महीने और 10 दिन क्लियर बिल्कुल कैटेगोरिक फ़ायदा। एक जो दूसरी जगह पे पूरे साल का भी जिक्र आता है, और उस ज़मानों में अरबों में ये कॉमन रिवाज भी था कि जो इद्दत जो किसी का अगर शौहर फौत हो गया तो उसकी इद्दत 1 साल होती थी, यहाँ पे अल्लाह ने ये बयान कर दिया कि है उसकी 4 महीने 10 दिन ही, लेकिन आगे एक चीज़ इसके साथ अटैच ही है, फ़ैज़ा बलग ना जला फ़ला जना अलैकुम फ़ीमा फ़ालना फ़ी अन्फुसिना बिलमारूफ़ अल्लाह, जब ये इद्दत कंप्लीट एक तो हो जाएगी, अब उस औरत को आज़ादी है खुली, उसको कोई दूसरा रोके नहीं कि वो जाके अगर मिसाल के तौर पे दूसरा किसी और मर्द से निकाह करना चाह रही है तो उसको खुली आज़ादी है, उसे कोई रोके ना, और हमारे खैर आजकल के कल्चर में तो इट इज़ वेरी 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 नेक्स्ट टू इम्पॉसिबल वाली बात है कि ऐसा कोई औरत सोच भी ले ख़ासतौर से बड़ी उम्र, और बहरहाल अल्लाह ने एक उससे ये राइट दिया है उसके अगर वो चाहे तो अपनी मर्ज़ी जिस तरह से गुजारे, वला जुना हालिकुम फ़ीमा अरस तुम भी मिन खिदबत निसाई अव अकनन तुम फ़ी अनफुसिकुम, ये बात हो रही है कि अगर वो इद्दत के बीच में ही थी तो उस दौरान ये जो 4 महीने 10 दिन है इस दौरान में कोई दूसरा मर्द जो है वो उसको निकाह का पैगाम ना भेजे, ये उसके लिए जायज़ नहीं होगा। खिदबा आ रहा है ना, खिदबा इसका मतलब होता है निकाह, खिदबत निसा उसने औरत को उस 4 महीने 10 दिन के अंदर निकाह का पैगाम ना भेजे ये मुनासिब नहीं है, علم اللہ انکم ستذکرونہن ولکن لا تعلمون سرہن الا ان تقولوا قولا معروفا. یہاں یہ ہے کہ اگر کسی بند اللہ تعالیٰ جانتا ہے, علم اللہ انکم, اگر اللہ جانتا ہے کہ تمہارے دل کے اندر یہ خواہش ہے یا تمہارے دل کے اندر یہ انٹینشن ہے کہ اس کو میں نے نکاح کا پیغام بھیجنا ہے, اللہ یہ جانتا ہے, لیکن تم نے نہیں بولنا جب تک عدت کمپلیٹ نہیں ہو جائے. اینی ویز یہ یہی بات ہو رہی ہے. ولا تعظم عقدت النکاح حتی یبلغ الکتاب اجلہ, اور جب یہ یبلغ وہی اگین پہنچنے کو, جب اس کی وہ عدت کی کمپلیٹ ہو جائے پھر کوئی حرج نہیں ہے, پھر آپ کوئی بھی بندہ اس کو نکاح کا پیغام بھیج سکتا ہے, یہ کوئی حرج کی بات نہیں ہے. وَعْلَمُوا أَنَّ اللَّهَ يَعْلَمُ مَا فِي أَنفُسِكُمْ فَاحْذَرُوهُ, اور جان لو اللہ جانتا ہے جو تمہارے دلوں کے اندر ہے اس سے بچو. وَعْلَمُوا أَنَّ اللَّهَ غَفُورٌ حَلِيمٌ, اس کو میں اس ٹاپک کو کمپلیٹ ہی کر لیتا ہوں. لا جناح علیکم ان طلقتم النساء ما لم تمسوهن او تفرضوا لهن فریضۃ, یہ بات ہو رہی ہے اگر ایسے اکثر ہوتا ہے نا, نکاح کسی کا پہلے ہی ہو گیا اور رخصتی نہیں ہوئی, اور رخصتی سے پہلے ہی اگر اس کی طلاق ہو گئی, اس صورت میں کیا ہوگا؟ تو کوئی حرج نہیں ہے کہ تم اس صورت میں بھی طلاق دے سکتا ہے کوئی, اسی یہ جائز ہے, اس میں یہ کوئی غیر شرعی سی بات نہیں ہے. یہ فرما رہے اللہ ان طل لا جناح, کوئی حرج نہیں ہے تمہارے لیے کہ تم ان عورتوں کو طلاق دو جن کو تم نے ابھی تک ٹچ ہی نہیں کیا. ولا تمسوهن او تفرضوهن لهن فریضۃ ومتعهن, ہاں یہ ہوگا کہ اس صورت کے اندر جو مہر ہوگا نا اس کا جو متعین, کبھی ہوتا ہے کبھی ایسا بھی ہو سکتا ہے کہ مہر متعین کسی نے ڈیفائن ہی نہیں کیا تھا کتنا ہوگا, اگر تو ڈیفائن کیا ہوا تھا تو اس کا آدھا ہوگا, اس کا آدھا ہوگا, پورا نہیں دینا ہوگا. نہیں اگر سوری اس صورت میں اگر جب وہ اس سے بھی پہلے ہی اگر صرف نکاح ہی ہوا تھا اور ایسے ہی ڈائریکٹ طلاق ہو گئی, کچھ بھی ابھی ان کا رخصتی سے بھی بہت پہلے ہی ان کی طلاق ہو گئی تھی, تو اس صورت میں سوری یہ ہوگا. ومتعهن علی الموسی قدرہ علی المقت تری قدرہ متام بالمعروف, یہ بس ہو رہی ہے کہ اس کے حیثیت کے مطابق, اس کی فائنینشیل جو ان کا اسپیکٹ ہے اس کے مطابق اسے کچھ بھی, جہاں پہ مراد ہے جوڑے کپڑے وغیرہ کچھ مال و متا وغیرہ کچھ دے دلا کے اور پھر فارغ کیا جائے, اس کے لیے صرف یہ ہوگا. اور آگے آ رہے ہیں وَإِن طَلَّقْتُمُوهُنَّ مِن قَبْلِ أَن تَمَسُّوهُنَّ وَقَدْ فَرَضْتُمْ لَهُنَّ فَرِيضَةً, اور اگر وہ مہر ڈیفائن ہو گیا تھا اس صورت میں یہ ہوگا, فَنِصْفٌ, پھر نصف ہوگا, مہر ڈیفائن نہیں تھا تو پھر وہ ہوگا. مَا فَرَضْتُمْ, جو تم نے فرض کر لیا تھا اپنے اوپر, لازم کر لیا تھا مہر, اس میں سے آدھا دینا ہوگا اس صورت میں. اِلَّا أَن يَعْفُونَ يُعْفُ الَّذِي بِيَدِهِ عُقْدَةُ النِّكَاحِ, یا اللہ یہ کہ کوئی بندہ ویسے ہی فار یو نو تعلقات کو صحیح رکھنے کے لیے یا فار ایک بڑا پن دکھانے کے لیے پورا بھی دے دے تو یہ بیٹر ہے اللہ کے نزدیک. وَإِن تَعْفُوا أَقْرَبُ لِلتَّقْوَى, اگر کوئی ایسا اچھا معاملہ کرتا ہے تو یہ اقرب ہے التقوے والا, تقوے کے زیادہ قریب ہے ایسا کرنا. وَلَا تَنْسُوا النَّسِيَ يَنْسِيُوا, کہتے ہیں بھولنے کو, اور نہ بھولو اللہ کا فضل بینکم, اب جو تم لوگوں کے درمیان اللہ نے اپنا فضل کیا, اِنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ. اچھا اب یہ اس کے بیچ میں درمیان میں ایک آگے بھی طلاق والی اور یہی بات ایک آدھا اور دوبارہ چلے گی, لیکن مزے کی بات آپ دیکھیں گے یہاں شارٹ ایک, اب خاص طور سے اللہ نے ریمائنڈر کے طور پہ آپ کو کیا فرمایا, حافظوا علی الصلاۃ والصلاۃ الوسطی, کہ یہ سب معاملات اپنی جگہ ہیں, یہ دنیاوی معاملات ہیں, لیکن اس کا مطلب یہ نہیں ہے کہ کوئی بندہ ان معاملات کو اتنے اتنا الجھ کے اور اب نماز روزہ اور اپنے جو فرض ہیں ان کو بھول جائے, تو یہ نہیں کرنا. اس وجہ سے بیچ میں دیکھیں تو ایک صلاۃ کے حوالے سے خاص طور سے آیت لے آیا کہ نمازوں کی حفاظت کرو, اور خاص طور سے عصر کی نماز, عصر کی صلاۃ الوسطی سے مراد اکثر علماء نے لکھا ہے کہ عصر کی نماز مراد ہے, اور اس کا خاص طور سے اللہ نے ذکر کیا, اس کے بڑی فضیلتیں اور بہت سارے ڈفرینٹ ریزنز بھی ہیں, کیونکہ بالکل سینٹر میں ہوتی ہے دن میں, یہ سب سے گویا علماء نے لکھا ہے کہ ایک ان اے وے اگر جو پانچوں کو کمپیئر کریں گے تو بقیہ نمازیں پڑھنا تھوڑا سا ایزی ہے, صبح اٹھتے ساتھ آپ نے پڑھ لی, رات کو سونے سے پہلے پڑھ لی, مغرب بالکل ڈے فارغ ہونے پہ جب کام وام سے فارغ ہوئے تو پڑھ لی, اور ظہر بالکل لنچ ٹائم پہ آپ نے سینٹر میں پڑھ لی, لیکن عصر کا ایک ٹائم ہے جو پیک آپ کا ورکنگ آر ہے بالکل مین, اس ٹائم کے اوپر جا کے پڑھنی ہے نماز. تو یہ گویا ان اے وے سب سے اس میں مشقت ہے اس نماز کے اندر, اس لیے خاص طور سے اس کا ذکر کیا. وقوم للہ قانتین, اور اللہ کے ساتھ بالکل کھڑے ہو اللہ کے سامنے, قانتین بالکل یعنی इसको क्या कहते हैं कनात के साथ, लेकिन इससे उलमा ने ये भी इस्तेदाल किया पहले नमाज़ों में ना बातचीत करना भी सलाम का जवाब देना जायज़ था किसी ज़माने में, शुरू शुरू में अगर कोई बाहर से आता था अगर नमाज़ पढ़ रहा है और वो सलाम करता था तो सलाम नमाज के बीच में भी उसको जवाब देना जायज़ होता था। इस आयत के आने के बाद ये भी मना हो गया कि अब नमाज में कोई बातचीत तक अलाउड नहीं होगी, इवन कोई सलाम कर रहा है जो कि वाजिब है उसका जवाब देना वो भी नहीं दिया जाएगा। अल्लाह के सामने बिल्कुल यानी खुशू व खुजू के साथ कॉन्सनट्रेशन के साथ नमाज़ पढ़ो। फ़ैन खिफ तुम फरिजालन और रुकबानन, अगर तुम्हारे को डर है किसी वजह से कोई दुश्मन वुश्मन आ रहा है, हालत जंग में भी नमाज़ माफ़ नहीं है। इसके ये आगे देखें, अगर खिफ तुम तुम्हें खौफ है किसी दुश्मन का लड़ाई का झगड़े का तो भी नमाज़ माफ़ नहीं है। फरिजालन और रुकबानन, खड़े खड़े पढ़ लो बेशक, या रुकबानन कहते हैं सवारी को, यू ट्रैवलिंग में आप कहीं जा रहे हैं गाड़ी में जा रहे हैं ट्रेन पर जा रहे हैं, कोई दुश्मन का खौफ है पीछे लगा हुआ है भाग रहा है मारने के लिए, तो भी नमाज़ माफ़ नहीं है। चलते चलते पढ़ लें, सवारी में पढ़ लें, खड़े खड़े पढ़ लें, जिस तरह मर्ज़ी पढ़ लें, नमाज़ माफ़ नहीं होगी। फ़ैज़ा अमिन तुम फ़स्कुरुल्लाह कमा अल्लमकुम कुम मालम तकूनु तालमून, और जब अमन वाला सूरत हाल है बिल्कुल पीसफुल माहौल है तो फिर उस तरह से अल्लाह का जिक्र करें जैसे कि अल्लाह ने तुम्हें सिखाया है। वल्लज़ीना युतवफ़ून मिनकुम वयज़रून अज़वाजन वसीयतन लिअज़वाजिहिम मताअन इलल हौलि ग़ैर इख़राजिन फ़इन ख़रजना फ़ला जुनाहा अलैकुम फ़ीमा फ़अलना फ़ी अन्फुसिहिन्ना मिन मारूफ़ वल्लाहु अज़ीज़ुन हकीम। ये वो लास्ट जो मैंने बात की थी, तलाक जो कोई बंदा मर गया उसकी 4 महीने और 10 दिन उस औरत की इद्दत है, लेकिन 1 साल के लिए ही आ रहा है वसीयत, उसको वसीयत कर जाए वो पहले से अपने घर वालों को अपने रिश्तेदारों को कि ये 1 साल तक इस औरत जो मेरी बीवी होगी इसके लिए जायज़ होगा, ये यहीं रहेगी मेरे घर में रहेगी, इसके खाना पीना सब कुछ जो मेरा माल होगा उसमें से खर्च होता रहेगा, ये पहले से इसको चाहिए कि वसीयत करके जाए। उस औरत को राइट है वो 1 साल तक इसके माल में से खाती पीती रहे। आ रहे ना हाउल, पीछे आया था आपको याद है मैंने हाउलइन के ऊपर ज़रा एम्फेसिस किया था 2 साल, यहाँ पे आ रहा है लफ्ज़ हाउल 1 साल उसके माल में से। और अगर वो औरत ख़ुद अपनी मर्ज़ी से फ़ैज़ा खरज ना, अगर अपनी मर्ज़ी से वो बोले नहीं मुझे नहीं रहना है और मैं जा रही हूँ इधर कम्प्लीट होने के बाद, फिर वो जा भी सकती है, उसके ऊपर कोई मसला नहीं है, वो उसकी अपनी मर्ज़ी है, शी इज़ फ्री एट विल, उसका अपना राइट है।
वरना 1 साल
बाद नहीं, इद्दत 4 महीने और 10 दिन जो है वो तो कंपलसरी इद्दत है, 4 महीने और 10 दिन वो कंपलसरी इद्दत है, वो रुकना लाजिम है, उसमें घर से निकलना भी जाए
वो तो कदम हो गई
खातून पर जी।
लेकिन अब ये 1 साल की बात तो ये हो रही है कि अभी कदम नहीं है लेकिन खातून रुकना चाहती हैं तो आपने उनको 1 साल तक
वसीयत कर जाए, पहले ही लिखा हुआ है ना ये आया ना वल जो मर गया नहीं वह मिनकुम यज़रून अज़वाजन वसीयत उन ली अज़वाजिहिम, ये अपनी अज़वाज जो इसकी बीवी है वगैरह है जितनी 1 से ज़्यादा भी किसी की बीवी है तो उन सब के लिए वसीयत करके जाए इनको 1 साल तक यहाँ रहने दो, ये मेरे घर में रहे मेरे माल में से 1 साल तक खर्च करते रहे, जो खर्च से मतलब उड़ाती नहीं रहे पैसा लेकिन जो उनकी जो डेली एवरी डे नेसेसिटीज़ हैं खाने पीने का मामला है वो,
लेकिन वो लाइफ लॉन्ग नहीं रहने का उनको वो नहीं है,
नहीं लाइफ लॉन्ग नहीं है। पीछे आया अभी आयत गुजरी थी ना कि वो तो अब उनकी मर्ज़ी है और 4 महीने 10 दिन गुजरने के बाद जाएँ वो दूसरा निकाह करके किसी से
नहीं कर रही हूँ
नहीं तो भी लाइफ लॉन्ग
निकाल देंगे,
लाइफ लॉन्ग नहीं निकाल नहीं देंगे, अगर उसकी कोई औलाद है तो उसको विरासत में से तो हिस्सा मिलेगा ना,
तो सही अगर औलाद नहीं थी जी क्या पेरेंट्स भेज सकते हैं कि बस अब हमारी जिम्मेदारी नहीं
है, पेरेंट्स की जिम्मेदारी नहीं है,
नहीं है
नहीं है पेरेंट्स की, उसके पेरेंट्स की इसकी जिम्मेदारी नहीं है, उस औरत
अपने हस्बैंड के घर में भी अब उसका कोई हिस्सा नहीं
है, नहीं सिर्फ जो विरासत में उसका हिस्सा 1/8 अगर औलाद नहीं है और 1/4 अगर औलाद नहीं सॉरी औलाद है तो 1/8 और अगर औलाद नहीं है कोई भी उसकी मेल औलाद तो फिर 1/4 उसको हिस्सा मिलेगा, उसके सब टोटल माल में से मर्द
को मिल जाएगा,
वो मिल जाएगा उसको माल
में, उसकी जिम्मेदारी अब उसके वालदैन की नहीं है,
उस मर्द के वालदैन की जिम्मेदारी नहीं है। और इसी तरह से एक बहुत बड़ा मिसकंसेप्शन ये भी होता है कि औरत के ऊपर उस मर्द के वालदैन के लिए भी जिम्मेदारी है कि जी उनको इसने देखभाल करनी है, वो भी इट गोज़ बोथ वेज, उस औरत के ऊपर भी कोई जिम्मेदारी नहीं है,
तो शायद वैसे भी नहीं थी उसके ऊपर,
वैसे भी कभी भी नहीं थी, हाँ
उसकी मौजूदगी में भी नहीं थी, लेकिन वो अगर कर रही थी तो दर्जा था
उसका, दर्जा है उसको उसका अल्लाह ज़ाहिर मकाम है उसको इंशाल्लाह अता फरमाएंगे, लेकिन वालदैन के ऊपर भी कोई जिम्मेदारी नहीं होगी। हाँ वो एक एज़ ए गुडविल जेस्टर, क्योंकि जो उसका सास या उसका जो ससुर होगा मिसाल के तौर पर, अब जो मियाँ बीवी होते हैं उन दोनों के ऊपर एक दूसरे के जो इवन जो उनके सास ससुर होते हैं ना, फॉर लाइफ टाइम वो उनके महरम बन जाते हैं। लाइफ टाइम कभी भी इन आदमी का अपनी सास से और औरत का अपने ससुर से निकाह जायज़ कभी भी नहीं होगा, लाइफ टाइम वो उसका महरम हो जाएगा। तो उस कॉन्टेक्स्ट के अंदर अगर वो फॉर अ गुड विल उसको वहाँ रख रहे हैं तो उसमें कोई हर्ज की बात नहीं है, उनको उस पर अजर मिलेगा, लेकिन उनके ऊपर लाजिम नहीं है कि वो ऐसा करें। अगर वो कर लेते हैं तो एज अ गुड विल बेटी समझ के तो उनको उसका अजर ज़रूर मिलेगा।
अच्छा, वो उसको हिस्सा तो उन्होंने दे दिया है चाहे वो अपना निकाह करे या ना करे।
हिस्सा तो उसको
हिस्से का निकाह से कोई ताल्लुक
नहीं, नहीं 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 उससे कोई हिस्सा तो उसको मिलना ही है, वो निकाह करे या ना करे, उसको 1/4 अगर कोई औलाद नहीं है और 1/8 अगर औलाद है, एंड इट गोज़ बोथ वेज। अगर औरत मर गई तो उसके माल में से मर्द को भी हिस्सा मिलेगा। औरत अपना जेवर छोड़ गई है मिसाल के तौर पर तो उसका भी जेवर उसी तरह से डिस्ट्रीब्यूट होगा और उसमें से भी उसके मर्द को हिस्सा मिलेगा, उसके शौहर को। अल्लाह वलिल मुतल्लकाती मकाम बिल मारूफ हक्कन अल मुत्तकीन कज़ालिका युबय्यिनुल्लाहु लकुम आयाती लअल्लकुम ताकिलून। ये अल्लाह ताला तुम्हारे सामने बयान करता है इसी तरह आयतों को ताकि तुम लोग अकल करो और इसके ऊपर पॉन्डर करो और थिंक करो कि क्या सही है क्या गलत है। मेरा ख्याल है बहुत डिटेल एक एक आयत के अंदर सारे मसाइल बयान हो रहे हैं, इसके बहुत तफसीर की ज़रूरत वैसे भी नहीं है, लेकिन अगर कोई क्वेश्चन हो तो आप कर सकते हैं। मैं यहाँ रुकता हूँ, मेरा ख्याल है देर हो रही है, फिर आगे इसको कंटिन्यू। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।